आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। जग्गा विवादले उग्र रूप लिँदा बाजुरामा सहोदर दाजुभाइको परिवारबीच खुकुरी हानाहान। भाइको परिवारद्वारा दाईको दुई छोराको हत्या। हत्यामा संलग्न भएको आरोपमा चारजना पक्राउ। प्रदेश नम्बर 7 का अधिकांश स्वास्थ्य संस्थाहरूको प्रयोगशालामा दक्ष जनशक्तिको अभाव हुँदा सेवा प्रवाहमा समस्या। उपचार गर्नका लागि मेरुदण्ड मानिने प्रयोगशाला सेवालाई अनिवार्य गर्न माग। सुदूरपश्चिमका 15 वटा सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउने तयारी अन्तिम चरणमा। आङ्गिक बनाउने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगद्वारा पत्राचार। र पञ्चेश्वरको सामाजिक र वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा। वातावरण कृषि र सामाजिक विज्ञहरूको टोलीद्वारा सरकारवालासँग छलफल सुरु।
सुरुमा साइपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको 8 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको मिति 2074 श्रावण 14 गते बसेको सञ्चालक समितिको 85 बैठकको निर्णय अनुसार 8 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न गर्ने निर्णय भई सोबारे सम्पूर्ण शेयर सदस्यज्यूहरूमा जानकारी तथा आमन्त्रणका लागि पत्र पठाइसकिएको छ। पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूले परिचय पत्र वा शेयर प्रमाण पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति यही 2074 साल असोज 30 गते सोमबार। समय बिहान 10 बजे। स्थान सुभ सिद्धि प्यालेस धनगढी 5 हसनपुर कवडहलको उत्तरतिर एयरक्राफ्ट म्युजियम नजिक। सुरुमा साइपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू।
नर्मल देखि डिलक्स सम्मका रूमहरू।
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट।
सेफ्टी कार पार्किङ।
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज।
कस्टमर पिकअप ड्रप अन रेन्टल।
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091-417-544। वेबसाइट www.hotelflora.com.np। इमेल info@hotelflorahospitality।
आजको खबर अब विस्तारमा। बाजुराको त्रिवेणी नगरपालिका 8 कालापानीमा आज बिहान दाई भाइको परिवारबीच खुकुरी हानाहान हुँदा दुईजनाको मृत्यु भएको छ। कालापानीका मोहन गिरी र उनका सहोदर भाइ गोरख गिरीको परिवारबीच जोगाको विषयलाई लिएर खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको हो। मृत्यु हुनेमा मोहन गिरीका 27 वर्षीय छोरा नौले गिरी र 32 वर्षीय छोरा अर्जुन गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो। मोहन गिरीलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ। मृतक नौले गिरीको शव प्रहरीले गोरख गिरीको घरमा फेला पारेको थियो। नौले गिरीको घटनास्थलमै मृत्यु भएको हो भने अर्जुन गिरीको छाम बैलगाडामा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको भन्दै 50 वर्षीय गोरख गिरी, उनका छोरा 20 वर्षीय योगेन्द्र गिरी र 16 वर्षीय दिनेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडकमा प्रयोग भएका खुकुरी, खुँडा र रड समेत प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न भएको आरोप लागेका गणेश गिरीलाई पनि सदरमुकाम मार्तडीबाट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर 7 का अधिकांश स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला स्वास्थ्यकर्मीहरूको दरबन्दी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। वर्षौं पहिले क्षेत्रका ठूला स्वास्थ्य संस्थाहरूमा 1-2 जना प्रयोगशाला स्वास्थ्यकर्मीहरूको व्यवस्था भए पनि धेरै स्वास्थ्य संस्था प्रयोगशाला र प्रयोगशाला स्वास्थ्यकर्मी विहीन हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ। विभिन्न किसिमका चेक जाँचहरू गरेर त्यसको रिपोर्टको आधारमा उपचार गर्न सकिने भए पनि चिकित्सकहरू प्रयोगशाला परीक्षण बिना नै उपचार गराइरहेका छन्। उपचार गर्नका लागि प्रयोगशालामा गरिएका परीक्षणहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै स्थितका प्रयोगशाला स्वास्थ्य कर्मीहरूले यो सेवालाई सरकारी निकायको तल्लो तहका स्वास्थ्य संस्थाहरूसम्म पनि अनिवार्य गर्दै थप दरबन्दीहरू सिर्जना गर्न माग गरेका छन्। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
ग्यापको एउटा सपोर्ट डकुमेन्टहरू भयो, त्यही अनुसार डक्टरले डायग्नोसिस गरेर ट्रिटमेन्ट गर्ने हुन्छ। मानव एउटा पेसेन्टले पेट दुखेर आयो, उसलाई एपेन्डिसाइटिसको चाहिँ शङ्का लाग्यो भनेपछि एउटा सिम्पल टिसिडिसी गरेर चाहिँ काउन्टहरू बढिया छ भने ट्रिटमेन्ट चलाउनु त आधार हुने भयो नि त। मैले गरेको जुन शङ्का छ, एउटा रगतको सपोर्ट पनि परीक्षणको सपोर्ट पनि यो भयो भन्ने कुराहरू, अब ल्याबकै आधारमा डक्टरहरूले इलाज गर्ने त हो नि, ट्रिटमेन्ट गर्ने।
प्रदेश नम्बर 7 पहिला प्रयोगशाला स्वास्थ्य कर्मी तथा महाकाली अञ्चल अस्पतालका प्रयोगशाला प्रमुख प्रेम नारायण शर्मा चिकित्सकले गर्ने उपचारमा प्रयोगशालाका रिपोर्टको महत्त्व बताउँदै प्रयोगशालामा गरिने विभिन्न परीक्षणले बिरामीको उपचार गर्न चिकित्सकहरूलाई सहज हुने गरेको भए पनि दरबन्दी अभावले सुदूरपश्चिमका धेरै स्वास्थ्य संस्थामा प्रयोगशाला परीक्षण बिना नै बिरामीहरूको उपचार हुने गरेका कारण स्वास्थ्य सेवा भरपर्दो बन्न नसकेको हो। पहाडी र विकट क्षेत्रबाट उपचारका लागि सुगम मानिने कैलाली कञ्चनपुरमा पुग्ने बिरामीहरूले पनि यहाँका अञ्चल अस्पतालमा गुणस्तरीय प्रयोगशाला सेवा पाउन सकेका छैनन्। बढी बिरामीहरू उपचारका लागि आउने सेती अञ्चल अस्पतालमै प्रयोगशाला स्वास्थ्य कर्मीको दरबन्दी निकै कम हुँदा विकास समितिबाट थप गरिएका स्वास्थ्य कर्मीले पनि सेवा दिन नसक्ने अवस्था रहेकाले स्वास्थ्य सेवा पाउन बिरामीलाई समस्या भइरहेको हो। प्रयोगशाला स्वास्थ्य कर्मीको पेसागत संगठन मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल मेलानका प्रदेश नम्बर 7 अध्यक्ष दिपेन्द्र तिवारी।
काम गर्न ल्याब कर्मीहरूलाई चाहिँ गाह्रो भएको छ, दरबन्दी अनुसार नियुक्ति पनि नहुने, कामको लोड बढी हुने, ल्याबमा कर्मचारी नै नपठाइने गभर्मेन्टको यो पोलिसीले गर्दा काम गर्न गाह्रो हुने र गाउँ गाउँमा जनताहरूले चाहिँ सुविधा नपाइरहेको अवस्था पनि छ। जनताहरूले चाहिँ ठाउँ ठाउँमा चाहिँ सुविधा पाउनु पर्ने गाउँतिर चाहिँ त्यो पाइराखेकै छैन। सरकारले भ्याकेन्सी खोल्नु पर्छ, यसको लागि चाहिँ स्वास्थ्य प्रयोगशालाको लागि चाहिँ भ्याकेन्सी खोल्नुपर्ने हुन्छ। कुनै पनि हस्पिटलतिर गर्नुहोस्, ल्याबलाई जहिले पनि पछाडि पारिएको अवस्था छ। सेती अञ्चल अस्पतालको अवस्था त एकदम दयनीय नै छ। ल्याबमा गएर अहिले पनि हेर्नुहुन्छ भने चाहिँ तपाईँको पहिलो त त्यहाँ कर्मचारी नै छैनन्, विकास समितिले अथवा करारमा राखेका कर्मचारीहरू मात्रै छन्। नेपाल सरकारको कर्मचारी जम्मा 2 छन्, 2 कति गर्ने भन्ने कुरो हुन्छ। अब त्यसमा पनि पेसेन्ट फ्लो हेर्ने हो भने चाहिँ दिनमा 400-500 पनि यहाँ भइरहेको अवस्थामा 10 कर्मचारीमा पनि त्यो पनि नाइट पनि ड्युटी गर्नुपर्ने, मर्निङ पनि गर्नुपर्ने, सबै मिलाउँदा दिनमा 2-3 हुन्छन्। कति काम गर्न छ, 5 एभरेज लाउनुहोस्, 1 चाहिँ 500 हेर्नु भनेको
यस क्षेत्रका ठुला स्वास्थ्य संस्थामा 1-2 प्रयोगशाला स्वास्थ्य कर्मीको व्यवस्था भए पनि धेरै स्वास्थ्य संस्था प्रयोगशाला र प्रयोगशाला स्वास्थ्य कर्मी विहीन रहेका कारण बिरामीहरू प्रयोगशाला परीक्षणको रिपोर्ट बिना नै उपचार गराइरहेका छन्। उपचार गर्नका लागि मेरुदण्ड मानिने प्रयोगशाला सेवालाई माथिल्लो तहका स्वास्थ्य संस्थामा दरबन्दी थप र तल्लो तहका स्वास्थ्य संस्थाहरूमा सेवा विस्तार गर्न प्रदेश नम्बर 7 प्रयोगशाला स्वास्थ्य कर्मीहरूले माग गरेका छन्। महाकाली अञ्चल अस्पतालका प्रयोगशाला प्रमुख प्रेम नारायण शर्मा।
ल्याबको दरबन्दी छ कि, अरू हेल्प हाउसहरूमा भयो, अरू हेल्थ सेन्टरहरूमा समितिहरूले आफ्नो आयस्रोतबाट ल्याब स्टाफहरू राख्ने, किनभने त्यहाँ पनि बिरामीको फलो त त्यत्तिकै हुन्छ नि। अब त्यो हेल्थ सेन्टरहरूमा पनि बिरामीहरू 100-150 पर डे हुन्छन् भने चाहिँ तिनीहरूले पनि ल्याब सुविधा त पाउनु पर्यो। दरबन्दी चाहिँ भन्दा कम दरबन्दी भएको स्वास्थ्य संस्थाहरूमा प्रयोगशालाको छ, किनभने पिएचसी र अस्पतालहरूमा मात्र ल्याबको दरबन्दी छ। त्यस कारण चाहिँ हेल्थ सेन्टरमा हुन अति जरुरी छ। समितिहरूले त्यसरी राखिरहेका छन् भने फर्स्टिनको 50-100 चाहिँ लोकसेवा खुल्छ भने 1-2 ल्याबको जम्मा 2-3 खुल्छ। पोखरा पैनगर धनगढी गरेर 150-200 भन्दा बढी छ भने 3 के सेवा दिने हो, खाली भए भनौँ न। त्यस कारण चाहिँ त्यो दरबन्दीको त अति आवश्यक छ।
प्रदेश नम्बर 7 झन्डै 250 प्रयोगशाला स्वास्थ्य कर्मीहरू छन्। उनीहरू मध्ये आधा जतिले आफ्नै निजी प्रयोगशाला खोलेर सेवा दिइरहेका छन् भने औलामा गर्न सकिने प्रयोगशाला स्वास्थ्य कर्मीहरू सरकारी प्रयोगशालामा काम गरिरहेका छन्। कम मात्रामा आउने दरबन्दी र बढी मात्रामा उत्पादन हुने जनशक्ति बीच तालमेल नमिल्दा बिरामीले गुणस्तरीय स्वास्थ्य उपचार पाउन नसकेकाले यसका लागि लागिरहेको प्रयोगशाला स्वास्थ्य कर्मीहरूले जनाएका छन्। मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल मेलानका केन्द्रीय महासचिव राजेन्द्र खड्का।
दिनानुदिन जनसङ्ख्या वृद्धिसँगै सेवा विस्तार राज्यले गरिरहेको छ। राज्यको उपचार पद्धति भनेको एभिडेन्स बेस्ड, सही हिसाबले उनीहरूको डायग हुनु पर्यो, निदान हुनु पर्यो, अनि त्यसमा आधारित रहेर उपचार हुनु पर्यो। त्यसले मात्रै जनताले वास्तवमा गुणस्तर स्वास्थ्य सेवा पाउँछन् भन्ने हाम्रो मूल्य मान्यता हो। पछिल्लो वर्षमा आएर हेऱ्यौँ भने अहिले लगभग 26-27 भन्दा बढी चाहिँ यो सेक्टरमा कार्यरत जनशक्तिहरू चाहिँ नेपाल स्वास्थ्य व्यवसाय परिषदमा हामी दर्ता भएको छौँ। तर नेपाल सरकारले त्यो जनशक्तिको सही सदुपयोग गर्न सकेको छैन। 21st सेन्चुरीको यो अवस्थामा आइसक्दाखेरि पनि एउटा एभिडेन्स बेस्ड ट्रिटमेन्ट सिस्टम हुँदा हुँदै गर्दाखेरि पनि बिना अनुसन्धान गरिकन बिना परीक्षण खर्चको घरमा औषधि खोइरहेको अवस्था छ, जो चाहिँ एकदम परम्परागत तर पद्धतितिर छ। त्यस कारणले हाम्रो अहिलेको मुख्य मान्यता भनेको सेवा विस्तार गर्ने, सेवा विस्तारसँगै प्रयोगशाला सेवा विस्तार गर्नु पर्यो। दिनानुदिन बढिरहेको जनशक्ति छ, त्यो जनशक्तिको पनि सही व्यवस्थापन गर्नु पर्यो। एकातिर त्यसले बढ्दो बेरोजगारीको अन्त्य हुन्छ नि, अर्कोतिर जनताले सही मानेमा सेवा पाउँछन् भन्ने हाम्रो मूल्य मान्यता हो।
दिनेश एफएमका लागि सीताराम ओझा धनगढी।
यस्तै प्रदेश नम्बर 7 का स्वास्थ्य प्रयोगशाला कर्मीहरूको पहिलो प्रदेश स्तरीय सम्मेलन आज धनगढीमा सम्पन्न भएको छ। स्वास्थ्य प्रयोगशाला कर्मीहरूको पेसागत संगठन मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल मिलानको पहिलो प्रदेश स्तरीय सम्मेलनले दिपेन्द्र तिवारीको अध्यक्षतामा 21 सदस्यीय प्रदेश कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रमेश चन्द्र ओझा, सचिवमा माधव जोशी, सहसचिवमा गणेश ऐर र कोषाध्यक्षमा भीम शर्मा चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा तिलक रेग्मी, खिमनाथ देशराज राणा, अर्जुनदेव जोशी, हरीश मणि भट्ट, भगवती थापा, हिरा चौधरी, हर्क कुवर, कृष्ण गौतम, दीपक जोशी, विमला शर्मा, डमर साउ, दिपेश खत्री, टेकराज राणा, भुवनराज पाण्डे र श्रिया चौधरी रहेका छन्। प्रदेश सम्मेलनमा विभिन्न जिल्लाहरूबाट सहभागीहरू आएकोहरूबाट बन्द सत्रबाट नयाँ प्रदेश कार्य समिति छानिएको हो। यसअघि प्रदेश सम्मेलनको केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक तथा मिलानका महासचिव राजेन्द्र खड्काले उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा 3 सम्मानित भएका छन्। लामो समयदेखि महाकाली अञ्चल अस्पतालमा कार्यरत प्रयोगशाला प्रमुख प्रेमनारायण शर्मा, रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणी प्रसाद पन्त र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य श्यामदत्त भट्ट सम्मानित हुनुभएको हो। भट्ट यसअघि मेलानको निवर्तमान केन्द्रीय सदस्य समेत रहनुभएको थियो। तिनैजनालाई उद्घाटन समारोहका प्रमुख अतिथि, केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक तथा मेलानका महासचिव राजेन्द्र खड्काले कदरपत्रसहित दोसला उडाएर सम्मान गर्नुभएको थियो। आजको खबरमा भ्याकेसन ब्रेकको पालो।
घरमा स्वाद दुई एउटै स्वादको खाना पनि कति खानु, यो शनिबार अलि फरक स्वाद लिनुपर्छ है।
जापानीज स्वाद लिम न त।
जापानीज धनगढीमा सम्भव छ र?
अब सम्भव भइसक्यो, काठमाडौँको ब्रान्च फर्स्ट टाइम धनगढीमा।
ए हो र?
हो त, जापानीज फ्राइड चिकन, हलाल चिकन, लाइभ किचन, होम डेलिभरीको व्यवस्था, सँगसँगै सेल्फ सर्भिस पनि रहेको छ। फेरि हरेक बुधबार र शुक्रबार DSLR क्यामेराद्वारा फोटोसुट पनि गरिन्छ। ससेस र अन्य मटेरियलहरू सबै जापानबाट आउँछ। जापानीज फ्राइड चिकन, टोयो कारागे, बैयाबेहडी रुबस होटलको ठिक अगाडि, 98 18 68 69 65।
क्वालिटी 24 घंटा ग्राहक सेवा र आफ्नो एक्सक्लुसिभ च्यानलहरु युक्त डिस होम एसडी कनेक्शन।
फेरि एक पटक 3000 को छुटमा मात्र 2999 मै लगाऊ। डिस होम को साथमा खुशी आउ गरौ।
व्हाट्सएप मनाउ सम्बन्ध मिठो गसो। डिस होम को साथमा झुमो सँगै रमाऊ। धुमधामले धुमधामले खुशी आउ गरौ। खुशी आउ गरौ। 3000 छुटमा खुशी आउ गरौ।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिमका 15 सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। 15 सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउनका लागि विश्वविद्यालय अनुदान आयोगले सुदूरपश्चिम विश्वविद्यालयलाई पत्रचार गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुगेको हो। आङ्गिक क्याम्पसका लागि शिक्षा र अर्थ मन्त्रालयले 444 दरबन्दी स्वीकृत गरिसकेपछि मन्त्री परिषदले आङ्गिक बनाउने निर्णय गरेको थियो। विश्वविद्यालय अनुदान आयोगले आङ्गिक क्याम्पस बनाउने निर्णयलाई कार्यान्वयन गर्न सुदूरपश्चिम विश्वविद्यालयलाई पत्र पठाएको छ। अब 15 क्याम्पसलाई आङ्गिक बनाउने आवश्यक सबै प्रक्रियाहरू सकिएको प्रस्तावित आङ्गिक क्याम्पस समन्वय समितिका सचिव तथा जय पृथ्वी बहुमुखी क्याम्पस भोपुरका प्राध्यापक दीपकराज जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक हुने कि नहुने विवाद रहेको कैलाली बहुमुखी क्याम्पससहित टिकापुरको टिकापुर बहुमुखी क्याम्पस, अतरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जय पृथ्वी क्याम्पस, दार्चुलाका गोकुलेश्वरमा रहेको गोकुलेश्वर क्याम्पस, खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने निर्णय गरिएको छ। यसै गरी बैथरीको गोठाला पानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पस, पाटनमा रहेको पाटन क्याम्पस र मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चकोटमा रहेको सीताराम बहुमुखी क्याम्पस, दुराइलमा रहेको घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस, बाजुराका नौबिसमा रहेको बडीमालिका क्याम्पस र मारतडीमा रहेको बाजुरा क्याम्पस र डलधुराको जोगबुडामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसलाई पनि मन्त्री परिषदले आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको थियो। पञ्चेश्वर बहुद्देश्य आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वातावरण विज्ञहरूको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरेर विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पुगाएका हुन्। परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल फ्रालीले वातावरणविद, कृषि विज्ञ र सामाजिक विज्ञहरू टोलीको अध्ययन अनुसन्धानबाट पञ्चेश्वर बहुद्देश्य आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो। अध्ययन टोलीले यसअघि सन् 2013 नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्याङ्कनको आधार मानेर उच्च बाँध निर्माण स्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ। नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल ले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो। स्थानीयको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरूको टोलीले अहिले बैतडी र दार्चुला जिल्लामा जिल्ला स्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरकारवालाहरूको सुझाव सङ्कलन गरिरहेको छ। आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिम रूप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलका वातावरण विज्ञ अजय भक्त माथेमाले बताउनुभयो। अब श्रोता प्रतिक्रियाको पालो। सेती अञ्चल अस्पतालमा लेखा स्टोर र औषधि आपूर्तिकर्ताको मेलोमतोमा महँगोमा टेन्डर सम्झौता गरेर सस्तो मूल्यका औषधिहरू दिने प्रवृत्ति हावी भएको समाचार दिनेश एफएममा सुनेपछि थुप्रै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्। रविन्द्र कुवर भन्नुहुन्छ, जताततै भ्रष्टाचार र कमिसन मौला आएको छ नेपालमा। सक्नेले जे जस्तो गर्दा पनि हुँदो रहेछ, त्यसैको सिको सेती अञ्चल अस्पतालका कर्मचारीले पनि गरेका होलान्। डडेलधुराबाट तर्कराज भट्ट फेसबुकमा लेख्नुहुन्छ, 7 नम्बर प्रदेशकै ठुलो अस्पतालको यस्तो खबर सुन्दा दुःख लाग्यो, गलत काम गर्नेलाई कारवाही गर्नु पर्यो। यस्तो अवस्था सिर्जना हुनु भनेको सरासर जनताको स्वास्थ्यमाथि खेलवाड गर्नु हो, त्यसैले सम्बन्धित सरकारवालाको ध्यान आकर्षण होस्। यसरी जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने दोषीलाई हदैसम्मको कारवाही हुनु आवश्यक छ भनेर सीतासङ्गम मल्लले प्रतिक्रिया पठाउनु भएको छ। धीरज बोहरा लेख्नुहुन्छ, महँगोमा टेन्डर सम्झौता गरेर सस्तो मूल्यका औषधिहरू दिने आपूर्तिकर्ता र मिलेमतो गर्ने अस्पतालका कर्मचारीहरूलाई तुरन्तै कारवाही गर्नुपर्छ। आफ्ना छोराछोरीलाई मोटाउने र गरिबलाई मार्ने काम भयो यो त। माहीचन्दको प्रतिक्रिया छ, आफ्नो ठाउँमा सबै भ्रष्टाचारी रहेछन् भन्ने बुझियो। सुदूरपश्चिमकै सबैभन्दा ठुलो अस्पतालमा यस्तो हुँदो रहेछ भने अरू ठाउँमा त नहुने कुरै आएन। लेखा स्टोर र औषधि आपूर्तिकर्ताको लापरवाहीले सयौं बिरामीको ज्यान खतराको अवस्थामा परिरहेको गुनासो पनि कति दिन सुन्नु पर्ने हो। र पिछडिएको क्षेत्रमा प्रदेश नम्बर 7 का 17 स्थानीय तह भन्ने समाचार दिनेश एफएमको अनलाइनमा पढेर देवबहादुर सिंह लेख्नुहुन्छ, सुदूरपश्चिमबाट पटक पटक लोकेन्द्र बहादुर चन्द र शेरबहादुर देउवाले प्रधानमन्त्री जस्तो ओहदा लिएर पनि यो 21 औं शताब्दीसम्म अझै सुदूरपश्चिम पिछडिएको भन्ने बाणरूपे शब्दहरूले तिनको आत्मा नदुख्ने रहेछ जस्तो लाग्यो। तपाईँ पनि आफ्ना समाचार र समसामयिक विषयका बारेमा आफ्ना प्रतिक्रिया भएमा पोस्ट गर्न सक्नुहुनेछ। हामीलाई हाम्रो फेसबुक पेजमा आफ्ना भनाई पोस्ट गर्न सक्नुहुनेछ भने आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो समाचार शाखाको फोन नम्बर 091410210 पनि सम्पर्क गर्न सक्नुहुनेछ। अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी पौडेलले अब 1 वर्ष मात्रै जिल्ला शिक्षा कार्यालय रहने बताउँदै शिक्षाका सबै काम स्थानीय तहबाटै हुने बताउनु भएको छ। अनौपचारिक शिक्षा सम्बन्धी आर्थिक वर्ष 74-75 वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी प्रादेशिक अभिमुखीकरण गोष्ठीको टिकापुरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले अनौपचारिक शिक्षाको सबै अधिकार स्थानीय तहलाई दिइएको भए पनि कानुन बन्न नसकेका कारण केही अन्यूलता रहेको
कार्यक्रममा यसपटक नवनिर्वाचित स्थानीय तहका पदाधिकारीहरूलाई यसपटक अनिवार्य रूपमा राख्नुहोला भनेर हामीले निर्णयको लागि मानेका थियौँ र विशेष गरी क्षेत्रभन्दा पनि जिल्ला गरेर यहाँले अनिवार्य रूपमा स्थानीय तहका पदाधिकारीहरूलाई जिल्लामा गरिने ओरिएन्टेसन कार्यक्रममा चाहिँ राख्न भन्नुको लागि म सम्पूर्ण जिल्ला शिक्षा अधिकारीहरूलाई अनुरोधन चाहन्छु। अनौपचारिक शिक्षाको पनि सबै अधिकार चाहिँ स्थानीय तहले नै हामीलाई चाहिँ दिएको हो, त्यस अनुरूप कानुन बन्ने त्यो भन्दाखेरि जिल्ला शिक्षा कार्यालयहरू पनि नवरात्रि 1 वर्षको लागि त्यसपछि जिल्लामा शिक्षा कार्य छैन र स्थानीय तहमा
पौडेलले सबै जिल्ला शिक्षा अधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलाई अनिवार्य राख्न निर्देशन दिनुभयो। पौडेलले नेपालका 38 जिल्ला साक्षर जिल्ला घोषणा भइसकेको बताउँदै जिल्ला शिक्षा अधिकारीलाई साक्षर जिल्ला घोषणाका लागि पनि क्रियाशील रहन आग्रह गर्नुभयो। क्षेत्रीय शिक्षा निर्देशक लालझङ चौहानको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले लगानीअनुसारको प्रतिफल शिक्षामा आउन नसकेको बताउनुभयो। उहाँले सङ्घीय संरचनामा अघि बढिरहँदा आधारभूत तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भए पनि केही अन्यलताका कारण समस्या रहेको बताउनुभयो। क्षेत्रीय शिक्षा निर्देशनालय दिपालको आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्बर 7 सबै जिल्लाका जिल्ला शिक्षा अधिकारी र शिक्षा अधिकृतहरूको सहभागिता रहेको छ। गोष्ठी 2 दिनसम्म चल्नेछ। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
मोबाइल को दुनिया में निहारिका मोबाइल सपले ल्यायो नया धमाका
धमाका धमाका।
ए हो र त्यस्तो के ल्याएछ निहारिकाले?
तपाईसँग भएको पुरानो मोबाइल ल्याउनुहोस्। सर्वाधिक बिक्री हुने नोकिया, स्यामसुङ, ओप्पो, विवो, लाभा, जियोनी, वाई, कार्बन, इन्टेक्स, माइक्रोमैक्स का साथै अन्य कंपनी का नया मोबाइल छानी छानी लैजानुहोस्।
ए हो र अरु के व्यवस्था रहेको छ नि निहारिकामा?
नया मोबाइल किन्न चाहनेका लागि किस्तामा पनि मोबाइलको व्यवस्था गरिनुको साथै मोबाइलका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ। तपाईको विश्वासिलो भरपर्दो मोबाइल सप निहारिका मोबाइल सप, कृषि सामग्री संस्थान मार्केटको सटर नम्बर 1 मेन रोड धनगढी, मोबाइल नम्बर 98 58 43 65।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। पश्चिमी सीमा गड्डाचौकीमा दुवै देशका नागरिक आवागमनलाई सहज बनाउन सीमामा रहेका निकायले सक्रियता बढाएका छन्। दुवै देशका सीमा नाकामा रहेका जिल्लाका सरकारी निकाय र विभिन्न सरकारवाला निकायले गड्डाचौकी वनवास नाकामा हुने आवाजावतलाई सहज बनाउनका लागि आफ्नो स्तरबाट सक्रियता बढाएका हुन्। आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजना गरिएको नेपाल भारत मैत्री बैठकमा सहभागी दुवै क्षेत्रका सरकारी निकाय र सरकारवाला निकायले स्थानीय स्तरमा रहेको समस्या समाधानका लागि सक्रियता बढाउने निर्णय गरेका हुन्। भारत र नेपाल दुवैतर्फ नाकामा यात्रा गर्ने यात्रुहरूको चेक जाँचका लागि एक्सरे मेसिन जडान, नाकामा भइरहेको क्रियाकलापको अनुगमन गर्न सिसी क्यामेरा जडान, दुवै ठाउँका नाकामा आवश्यक सूचना पार्टीहरू राख्ने र समस्या समाधानका लागि आफ्नो ठाउँबाट राज्यका निकायलाई दबाब दिने लगायतका निर्णय बैठकमा गरिएका छन्। सुरक्षित आप्रवासनका सवालमा काम गर्दै आएको निर्स कञ्चनपुरको संयोजनमा भएको बैठकमा सहभागीहरूले नाकामा विशेष गरी काम गरेर घर फर्किने नेपालीहरूमाथि असहज हुने गरेकाले त्यसको रोकथाम हुनुपर्ने बताएका छन्। विवेकशील साझा पार्टी प्रदेश नम्बर 7 प्रादेशिक सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेद्वारहरूको नाम टुङ्गो लगाएको छ। प्रदेश कमिटिको बैठकले प्रदेश प्रादेशिक सभा समानुपातिकतर्फको उम्मेद्वारहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाएको हो। कैलालीबाट 13, बझाङबाट 2 र कञ्चनपुरबाट 1 गरी 16 नाम सिफारिस गरिएको पार्टीका प्रदेश नम्बर 7 प्रवक्ता दानबहादुर रावलले बताउनुभयो। कैलाली क्षेत्र नम्बर 1 कमा मीना शाह, बम खमा पवन बराइक, क्षेत्र नम्बर 2 कमा टेकराज कठाई, क्षेत्र नम्बर 3 कमा प्रभात बोगटी, क्षेत्र नम्बर 4 कमा एकम बहादुर साउन्द, खमा जगवीर थापालाई सिफारिस गरिएको छ। यस्तै कैलाली क्षेत्र नम्बर 5 प्रदेश सभाका लागि लक्ष्मी शाही, गणेश कुमारी शाह, दुजी देवी चौधरी, दानबहादुर रावल, कुमारी शैलु श्रेष्ठ, जानकी पौडेल, निशा सिंहलाई पनि सिफारिस गरिएको छ। यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 1 कमा खड्गबहादुर शाह, बझाङ क्षेत्र नम्बर 1 कमा हर्कबहादुर पूजा र खमा सुरत बहादुर मल्ललाई सिफारिस गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 3 बोराडारीमा रामलीला ज्ञान महोत्सव आयोजना हुने भएको छ। नवज्योति सामुदायिक सिकाइ केन्द्र र शिवमन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा कार्तिक 15 30 गतेसम्म रामलीला ज्ञान महोत्सव सञ्चालन हुने मूल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। सनातन धर्म र संस्कृतिको संरक्षण गर्नुका साथै आम मानिसमा आध्यात्मिक ज्ञानको विकासका लागि रामलीला ज्ञान महोत्सव आयोजना गर्न लागेको मूल आयोजक समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता राजेन्द्र साउदले बताउनुभयो।
कार्तिक 15 धनगढी उपमहानगरपालिका वार्ड नम्बर 3 बोराडाँडीमा सञ्चालन गर्न गइरहेका छौँ। यो सञ्चालन गर्नुको मुख्य उद्देश्य अहिलेको पिँढीमा ह्रास हुँदै गइरहेको जुन एउटा आध्यात्म छ त्यसलाई जगेर्ना गर्ने र हाम्रो सांस्कृतिक परम्परा एउटा सनातन धर्मको जगेर्ना गर्ने भन्ने त छँदैछ। त्यसको साथसाथै हामीले रामलीला ज्ञान महोत्सवबाट केही आर्थिक आर्जन भएछ भने पनि सामुदायिक अध्ययन केन्द्रको पुस्तकालय स्थापना गर्ने, मन्दिरको भवन निर्माण गर्ने कुरामा हामी त्यसको लगानी गर्ने पक्षमा छौँ।
आज शनिबार अब साप्ताहिक स्तम्भ स्रष्टा र सिर्जनाको पालो।
आजको स्रष्टा र सिर्जना शास्त्रीय संगीतमा सुदूरपश्चिमबाट उदाएको पहिलो दाजुभाइको जोडी तिलकसिंह पेला र कृष्णसिंह पेला प्रति केन्द्रित छ। झन्डै दुई दशक अगाडिसम्म सुदूरपश्चिमको कलाकारले आधुनिक गीत गाउँछु भन्दा साङ्गीतिक क्षेत्रका धेरै हस्तीहरूले मजाकको विषय बनाउँथे। सुदूरपश्चिममा उदाएका कलाकारहरूले देउडा गीत बाहेक अन्य गीतमा छाप छोड्न सक्दैनन् भन्ने धेरैको मानसिकता थियो। सोही बेला 2054 सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गीत रेकर्ड गराउनका लागि राजधानी पुगेको दाइभाइको एउटा साङ्गीतिक जोडीलाई पनि धेरैले सुदूरपश्चिमको कलाकारले पनि आधुनिक गीत गाउन सक्छ र भनेर हाँसोको विषय बनाए। तर साधना चिन्तन र अनुशासनका त्रिवेणी सङ्गीतकार तथा गायक तिलकसिंह पेला र उहाँका दाई गीतकार कृष्णसिंह पेलाले भने सुदूरपश्चिमको कलाकारले आधुनिक गीत गाउन सक्दैनन् भन्ने मानसिकता तोड्ने प्रण लिइसक्नु भएको थियो। नेपाली आधुनिक संगीतमा निकै चल्तीको गीतको सूचीमा पर्छ यो गीत पनि। यही गीतका स्रष्टा हुन् गायक तथा संगीतकार तिलकसिंह पेला र उहाँकै सहोदर दाई गीतकार कृष्णसिंह पेला। 2054 सालमा निकालिएको आँसु एल्बममा समेटिएको यो गीतसँगै अन्य गीतले पनि नेपाली आधुनिक संगीतमा तरङ्ग ल्याएको थियो। बैतडी जिल्लाको दशचन्द्र नगरपालिका वडा नम्बर 6 जन्मिनु भएका पेला दाजुभाइको नाम त्यति बेला नै सुदूरपश्चिमबाट आधुनिक एल्बम निकाल्ने पहिलो कलाकारको सूचीमा पर्यो।
आँसु एल्बम भनेको सुदूरपश्चिमाञ्चलको पहिलो एल्बम आधुनिक गीतको। तबसम्म त सब एउटै गाउँथ्यो, आजभोलि पनि त्यति धेरै आउँदैन आधुनिक गीतहरू। पहिलोपटक हामीले हात हाल्यौँ इन्डियाबाट, पिथौरागढ हुँदै कहाँ कहाँबाट निस्केर काठमाडौँ गएको थियो। सुदूरपश्चिमको स्रष्टालाई काठमाडौँ गएर सङ्घर्ष गर्न निकै गाह्रो छ, त्यही पनि आधुनिक गीतको फिल्डमा। पहिला त त्यहाँका मान्छेहरूले पत्याउँदै पत्याएन, गीत रेकर्ड गर्दाखेरि रेडियो नेपालमा गयौँ, म्युजिक नेपालमा गयौँ, कहाँबाट आउनुभयो भाइहरू भन्नुभयो। दाइर म दुईजनै गएको थियौँ, हामीले भन्यौँ सुदूरपश्चिमबाट एउटा गीत हो भनेर भन्यो, होइन एउटा गीत, अनि के गीत हो त, आधुनिक गीत, कस्तो आधुनिक गीत भन्थ्यो उनीहरू।
काठमाडौँमा सङ्गीत विधामा संगीत प्रमेर तह र भारतको इलाहाबाद स्थित प्रयाग संगीत महाविद्यालयबाट संगीतमा आचार्यको उपाधि प्राप्त गर्नुभएका गायक तथा संगीतकार तिलकसिंह पेलालाई साङ्गीतिक क्षेत्रमा लाग्ने जाँगर र जोश भने जन्मथलो बैतडीमा हुने रामलीलाबाट प्राप्त भएको हो। गाउँघरमा आयोजना हुने रामलीलाले गायक तथा संगीतकार तिलकसिंह पेलालाई शास्त्रीय संगीतमा रुचि बढायो भने उहाँका दाजु कृष्णसिंह पेलालाई शास्त्रीय संगीतका मार्मिक शब्द लेख्ने जाँगर दियो।
एउटा इन्सपायर गर्ने मेरो एउटा अर्को घटना के छ भने त्यहाँ रामलीला हुन्छ, अहिले पनि भयो, रामलीलाको संगीत चाहिँ जुन छ त्यो एकदम क्लासिकल म्युजिक थियो, त्यो त्यसमा सारा क्लासिकल म्युजिक हुने हुनाले त्यसले मलाई टच गर्यो, त्यहाँदेखि मेरो दिमाग चाहिँ सङ्गीतमा लाग्यो।
सरल जीवनशैली, मिठासपूर्ण व्यवहार अनि निरन्तर साधनाका त्रिवेणी पेला दाजुभाइले आफ्नो साङ्गीतिक जीवनको औपचारिक सुरुवात भने आँसु भाग एक नामक एल्बमबाट 2054 सालमा गर्नुभएको हो। पछि आँसुको दोस्रो भाग पनि सार्वजनिक गर्नुभयो भने आफ्नो जन्मभूमिप्रति समर्पित गरेर बिछोडको आँसु नामक सङ्गीत एल्बम मातृभाषामै सार्वजनिक गर्नुभएको छ। भगवान्ले पारिवारिक सम्बन्ध बनाएर धरतीमा जन्म दियो, त्यसलाई साङ्गीतिक यात्रामा पनि सँगै लैजाने निधो गरे पेला दाजुभाइले। दाई कृष्णले लेखेका मार्मिक शब्दलाई सङ्गीत दिँदै आफ्नै सुमधुर स्वरमा श्रोता समस्य पस्कने काम तिलकले गर्दै आउनुभयो।
दादाले जुन सङ्गीतमा गर्नुपर्छ यस्तो उस्तो नभन्नु भएको भयो, सायद म अहिले त्यो सङ्गीतको व्यक्तिहरूलाई खोज्ने थिएन होला। बैतडीबाट काठमाडौँ गएर गीत रेकर्ड गराउँ, उही पनि आधुनिक गीत। अब यदि म गायक मात्रै हुन्थे, मलाई त सङ्गीत पनि चाहिन्थ्यो, गीतको पनि आवश्यकता पर्थ्यो। दादा हुनुहुन्थ्यो, उहाँको त्यस्तो गहन साहित्य मेरो फेला परेको भएर म अहिले काठमाडौँमा आफ्नो जिन्दगी सङ्गीत बाटै बिताउन सक्षम भइरहेको छ।
सँगै खेल्ने, सँगै बस्ने, अब त्यसरी भए हुनाले अब यो एक आत्मीयताको वातावरण पनि भयो। त्यसरी अब त्यति बेला लेखेका कुराहरू धेरै बाहिर जाने अथवा मिडियामा पब्लिस हुने त्यस्तो वातावरण पनि थिएन। अब भाइलाई चाहिँ अब सङ्गीतमा त्यति रुचि देखेको हुँदा वास्तवमा उसको रुचिले गर्दाखेरि पनि म भित्रको गीतकारलाई जन्माएको हुनसक्छ।
भने भनिन्छ जीवन नै सबैभन्दा उत्तम पाठशाला हो। सायद यही सत्यताले गर्दा होला सङ्गीतका क्षेत्रमा काम गर्दा गर्दै शास्त्रीय सङ्गीतको औपचारिक तथा गहन रूपमा सैद्धान्तिक र व्यावहारिक ज्ञान आवश्यक रहेको महसुस गर्नुभएका तिलक सिंह पेलाले डेढ दशक अगाडिदेखि काठमाडौँमा सङ्गीत साधनामा तल्लीन रहनु भएको छ। सङ्गीत नक्षत्र तिलक सिंह पेला काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला स्थापना गरी सङ्गीत शिक्षाको ज्योति छरिरहनु भएको छ भने गीतकार कृष्ण सिंह पेला अहिले धनगढीमै जागिर गरिरहनु भएको छ, जसले गर्दा लामो समयदेखि पेला दाजुभाइले श्रोतालाई नयाँ गीत दिन नसके पनि थुप्रै शास्त्रीय सङ्गीतका भविष्य बनाउने काम भने सङ्गीत पाठशाला मार्फत गरिरहनु भएको छ।
म शास्त्रीय सङ्गीत सिक्ने क्रममा लागे, त्यसपछि म सिकाउने क्रममा लागे। अब अहिले मेरो चेला चेलीहरू कोही एरेन्जर छन्, कोही सङ्गीतकार छन्, कोही गीत गायक छन्, त्यस्तो छ। अब म 24 घन्टा गाइरहेको हुन्छु, बजाइरहेको हुन्छु, सिकिरहेको हुन्छु, तर मात्र यति हो कि गीत रेकर्डिङको मार्फत म बजारमा आएको छैन।
आफ्नो 3 एल्बम सँगै प्रख्यात गजलकार तथा गीतकारहरूका थुप्रै गीत गजलमा सङ्गीत दिइसक्नु भएका पेलाको भविष्यमा अझै उत्कृष्ट शास्त्रीय सङ्गीत एल्बम तथा सुदूरपश्चिमली लोक संस्कृतिका एल्बम श्रोता माझ ल्याउने योजना रहेको छ।
लुकाउन खोज्दा पनि आँसु न खसेको हैन, के गर्नु र निधारमा, हाँसो त लेखेकै छै।
दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
फेरि पनि आफ्नो व्यथा कसै।
र धनगढीको बेहडा बाबामा जारी बेहडा बाबाको फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल प्रहरी वीर सहारा युवा क्लब हिँड्ने भएका छन्। आज भएका सेमी फाइनलमा जित हासिल गर्दै दुवै टोली आम्ने सामने हुन लागेका हुन्। आज भएको पहिलो सेमी फाइनलमा नेपाल प्रहरी वीरले मदरल्यान्ड युवा क्लबलाई र दोस्रो खेलमा आयोजक बेहडा बाबा युवा क्लबलाई सडन डेथमा हराउँदै सहारा युवा क्लब फाइनल पुगेका हुन्। यस्तै कञ्चनपुरको लालझाडीमा भइरहेको सर्वोत्तम पेन्ट्स 5 लालझाडी कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम फुटबल एकाडेमी र सुदूरपश्चिम 11A विजयी भएका छन्। आज भएको पहिलो खेलमा सुदूरपश्चिम फुटबल एकाडेमीले सुदूरपश्चिम 11B र दोस्रो खेलमा सुदूरपश्चिम 11A सिद्धार्थ युवा क्लब बीलाई पराजित गरेको हो। जितपछि दुवै टोली अर्को चरणमा प्रवेश गरेका छन्। अब ज्यादा जाति प्रसारणका प्रमुख खबर पुनः एकपटक। जग्गा विवादले उग्र रूप लिँदा बाजुरामा सहोदर दाजुभाइको परिवारबीच खुकुरी हानाहान, भाइको परिवारद्वारा दाईको 2 हत्या, हत्यामा संलग्न भएको आरोपमा 4 पक्राउ। प्रदेश नम्बर 7 अधिकांश स्वास्थ्य संस्थाहरूका प्रयोगशालामा दक्ष जनशक्तिको अभाव हुँदा सेवा प्रवाहमा समस्या, उपचार गर्नका लागि मेरुदण्ड मानिने प्रयोगशाला सेवालाई अनिवार्य गर्न माग। सुदूरपश्चिमका 15 सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउने तयारी अन्तिम चरणमा, आङ्गिक बनाउने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगद्वारा पत्राचार। र पञ्चेश्वरको सामाजिक र वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा वातावरण कृषि र सामाजिक विज्ञहरूको टोलीद्वारा सरकारवालासँग छलफल सुरु।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।